नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। हरेक दिन बिहान हामी यसै समयमा समसामयिक विषयमा सम्बद्धहरूसँग कुराकानी गर्दै आइरहेका छौं। हरेक वर्ष चाडपर्वका बेला बजारमा अनियमितता र कालोबजारी हुने गरेको छ, जसबाट ठूलो संख्याका उपभोक्ता मारमा पर्ने गर्दछन्। सरकारले पनि चाडपर्व लक्षित विशेष कार्यक्रमहरू सञ्चालन गरी अनियमितता र कालोबजारी नियन्त्रण गर्ने प्रयास गर्ने गर्दछ। लगत्तै दशैं तिहार आउन थालेपछि उपभोक्ताको हित, कालोबजारी नियन्त्रण जस्ता विषय फेरि चर्चामा छ। संसदीय समितिले हिजो कालोबजारी नियन्त्रण र बजारको अनियमितता रोक्न सरकारलाई निर्देशन दिएको छ। सांसदहरूले सरकारी प्रयास प्रभावकारी हुनुपर्नेमा जोड़ दिनुभएको छ। सरकारले पनि विशेष कार्यक्रम मार्फत उपभोक्ता हितमा सक्रिय हुने प्रतिबद्धता फेरि व्यक्त गरेको छ। चाडपर्व लक्षित कार्यक्रम, उपभोक्ता हित, तत्सम्बन्धी कानूनी व्यवस्था, कार्यान्वयन लगायतका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल। स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार।
हजुर, अब खास गरी हिजो संसदीय समितिमा मूल रूपमा अब चाडपर्व नजिकियो, सरकारले कालोबजारी नियन्त्रणमा के कसरी काम गरिरहेछ, त्यसै गरी अब जुन खालको चाहिँ अनियमितताहरू हुने गरेछ त्यसलाई हटाउन के कस्तो खालको प्रयास भइरहेछ भनेर सांसदहरूले यहाँहरूसँग जिज्ञासा पनि राख्नुभयो। पछिल्लो समयमा सरकारले यो क्षेत्रमा गरिरहेको प्रयासहरू चाहिँ के छ त?
पछिल्लो समयको प्रयास म भन्छु। सबभन्दा पहिला चाहिँ हामीले के बुझ्नुपर्छ भने यो नियमित अनुगमन चाहिँ 365 दिनै राखेनौँ भने चाडबाड को बेलाको मात्र अनुगमनले चाहिँ तत्काललाई त के रोकिएला उपभोक्ता त्यो बजारमा जाने कुराहरू, तर चाडबाड सकिँदाको भोलिपल्ट फेरि तिनै विकृतिहरू दोहोरिन्छ। त्यसैले सरकारले चाहिँ वर्षैभरिको अनुगमनलाई निरन्तर गर्ने गरेको पद्धति अवलम्बन गरेको छ, जसअनुसार विभागले गत वर्ष आफ्ना मतदाता कार्यालयहरूबाट करिब 4800 अनुगमन गरेको छ र त्यसमा जरिवाना, कैद सजाय, कारवाही लगायतका कामहरू गरेको छ भने निरीक्षण अधिकृत तोकिएका 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू मार्फत पनि त्यस्ता गतिविधिहरूलाई निरन्तर गराएको छ। अब ठ्याक्कै चाडबाडको मुखमा भन्दाखेरि हामीले के सोच्ने रहेछौँ भन्दाखेरि यो सिजनल हुन्छ, जहिले नि नेपालीहरूको चाड चाहिँ अब खास गरी दसैँ तिहार छड जस्तो भनेर सुरु गरिन्छ अनि पछाडि सकिन्छ कि भन्ने जस्तो लाग्छ आम उपभोक्तालाई, त्यो चाहिँ होइन। हामीले के गरेका छौँ भने नियमित अनुगमन पनि राखेका छौँ, विशेष अनुगमनलाई पनि जोड दिएका छौँ। सँगसँगै यो चाडबाडमा किन अनुगमनलाई इन्टेन्सिभ बनाउनुपर्छ, संसदको पनि चासो छ, सरकारको पनि यसै बेलामा अलि इन्टेन्सिभली हेर्नुपर्छ भन्ने किन चासो छ भने यो तीन महिनामा, पछिल्लो तीन महिना भदौ असोज कार्तिक अथवा असोज कार्तिक मङ्सिरसम्मका हाम्रा चाडबाडहरू सक्ने बेलासम्ममा नर्मल्ली वर्षभरिको त्यो कारोबारको 40% जस्तो कारोबार हुँदो रहेछ यो खाद्यान्न उपभोग्य वस्तुहरूको चाहिँ मा एउटा। अर्को वर्षभरिमा कपडा फेर्ने, वर्षभरिमा मिठो खाने भन्ने हाम्रो संस्कारबाट अहिले हामी सनत 365 दिनै हामीले उपभोक्ता तरिकाहरू फेरेका छौँ, फरक मोडालिटी आइसक्यो, तर सीमित सहरी एरियाभन्दा बाहिरपट्टि जाँदा फेरि चाडबाडहरू हामीले उल्लासमय तरिकाले मनाउँछौँ। मान्छेहरू सहर केन्द्रित, राजधानी केन्द्रितबाट गाउँ गाउँमा फर्केर जानुहुन्छ चाडबाडको बेला र सबैसँगै बसेर मनाउनुहुन्छ। त्यस्तो बेलामा सहरमा बस्ने मान्छेहरूले गाउँमा जाँदा उपहारले लैदिएर जाने, गिफ्टहरू लैदिएर जाने र गाउँमै बस्ने मान्छे अथवा तल्लो वर्गको कम आमदानी भएको मान्छेहरूले पनि के रहेछ भने चाडबाड त एकदम खुसीका साथ मनाउनुपर्छ, आफूसँग वर्षभरिमा कमाएर रहेको केही पर्सेन्ट चाहिँ यसमा खर्च गर्नुपर्छ भन्ने हाम्रो आम प्रवृत्ति छ, जसले गर्दा कन्जुम्सन पनि बढ्छ, कारोबार पनि बढ्छ। र पछिल्लो सन्दर्भमा त भन्नुहुन्छ भने हामी कोभिडको लामो पिरियडबाट पार गरिरहेका छौँ, अर्थतन्त्र पनि एकातर्फ जर्जर छ, अर्कोतर्फ उत्पादन भएर कहीँ न कहीँ बिक्री वितरण हुन नसकेका, कारोबारमा आउन नसकेर कहीँ गोदाममा रहेका वस्तुहरू पनि पक्कै होलान् त्यो हामी अनुमान गरौँ, विदेशबाट आयात गरिएका वस्तुहरू पनि विगतमा बजारै नखुल्दाखेरि त वितरण हुन सकेको छैन, यहाँनिर कमसल खालका वस्तुहरू रहेका छन् त ती निस्किने सम्भावना कहाँ हुन्छ भने चाडबाडको लक्षित कार्यक्रम भने के अरे चाडबाडमा मान्छेहरूको खरिद बिक्री बढ्ने तर वस्तुको सप्लाई त नियमित हुन्छ, 12 महिनाका लागि एउटा प्रणालीभन्दा बढी त आपूर्ति हुँदैन, त्यो बेलामा यस्ता वस्तुहरू बाहिर निस्कन सक्छन् भन्ने हिसाबले सरकारले जिम्मेवार निकायहरू जस्तै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन किसिमका कार्यक्रमहरू गर्छ, वाणिज्यतर्फ अन्तर्राष्ट्रिय व्यापारबाट नेपालमा आयात हुने वस्तुहरूको आउने प्रक्रिया कस्तो छ, एलसी माध्यमबाट खोलिएकाहरू नियमित छन् कि छैनन् अथवा ती समयमा आइपुग्छन् आइपुग्दैन भने एउटा हेर्छ, अर्को देशभित्रको आपूर्ति प्रणालीमा निजी क्षेत्रले 80% भूमिका खेलेको छ, त्यो समयमा चाडबाडको बेलामा पुग्न सक्छ कि सक्दैन भनेर त्यो आपूर्ति प्रणालीलाई विभिन्न गोदामहरू मार्फत स्टकिस्टहरू मार्फत अथवा स्थानीय प्रशासनको सहयोगमा हाम्रो वस्तुहरूको उपलब्धता कति छ भनेर हेर्छ भने सँगसँगै यस्ता बेलामा उपभोक्ताहरू हामी सबै उपभोक्ता हौ, म वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागको सक्छु म पनि उपभोक्ता हौ र हामी कोही पनि नठगिनुपर्छ र आम उपभोक्ताको हितका लागि उपभोक्ता संरक्षण कार्यक्रमहरूलाई नि सँगसँगै लिएर जाँदैछ।
हजुर, अब यहाँले दुईवटा निकै महत्वपूर्ण सन्दर्भ उठाउनु भयो, एउटा त जुन हामी नियमित हिसाबले अनुगमनहरू गरिरहन्छौँ सरकारका तर्फबाट अनुगमनहरू भइरहन्छ त्यसबारेमा अलि प्रचार प्रसार कम भयो एउटा, अर्को दशैं तिहार छठ लगायतका समयमा अलि बढी प्रचार प्रसार भयो र चाहिँ चासो पनि सबै क्षेत्रबाट व्यक्त भयो। अब यसमा कारण पनि यहाँले नै दिइसक्नुभयो कि करिब करिब 40% कारोबार हुन्छ त्यसले गर्दा पनि अलि बढी मानिसहरूको चाहिँ यसमा चासो हुन्छ भन्ने कुरा पनि यहाँले नै भन्नुभयो। अब यो अवस्थामा अहिले भइरहेका पछिल्ला प्रयासहरू चाहिँ जस्तो यहाँले संख्या नै भनिदिनु भयो कि 4800 अनुगमनकर्ताहरू र 77 जिल्लास्थित प्रमुख जिल्ला अधिकारी ज्यूहरूको जुन सक्रियता छ त्यो नियमित नै हो भन्नुभयो। अब अहिले के त्यो 40% जुन सन्दर्भ यहाँले जोड्नुभयो यो 2-3 महिनामा हुने त्यसले गर्दाखेरि हाम्रा यी निरीक्षणकर्ताहरूको संख्या बढाउने सन्दर्भ या विशेष कार्यक्रमहरू जुन हामी भन्छौँ त्यसमा चाहिँ के छ त?
यसमा खास गरी हामी कानुनी पृष्ठभूमि र हामीले गरेको शासकीय प्रणालीको अभ्यास दुवैबाट जानुपर्छ।
हजुर,
हामी संघीय शासन प्रणालीमा छौँ, केन्द्रीय सरकार सबै ठाउँमा पुग्न सक्दैन भनेर नै हामीले स्थानीय सरकारलाई स्ट्रङ बनाएका छौँ, अधिकार उहाँहरूलाई नै छ, कानुन बनाउने अधिकार छ, सम्पूर्ण त्यसको इम्प्लिमेन्टेसन गर्न सक्नुहुन्छ र खास गरी स्थानीय बजार र स्थानीय व्यापारको बारेमा सबैभन्दा बढी जिम्मेवारी र करिब करिब होलसेल एकल जिम्मेवारी संविधानको अनुसूची 8 राखिएको जिम्मेवारी अन्तर्गतबाट जाने हो भने स्थानीय सरकारहरूलाई सम्पूर्ण अधिकार छ। मैले हिजो पनि संसदीय समितिमा बोलेको छु, करिब 90% काम अहिले वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले जे गरिरहेको छ त्यो सम्पूर्ण काम स्थानीय सरकारको काम गरिदिएको हो। स्थानीय सरकारहरू सक्रिय भएर यो विषयहरू हेर्नुभयो भने बजारमा कस्तो वस्तु आएको छ, मेरो पालिका क्षेत्रभित्र कस्ता वस्तुहरू व्यवसाय हुन्छ, कस्ता कस्ता व्यवसायहरू दर्ता छन्, तिनीहरू कर प्रणालीमा छन् कि छैनन्, अनुमति लिएर चलाएका छन् कि छैनन्, कहाँ कहाँबाट वस्तु ल्याउँछन् र मेरा नागरिकहरूलाई अथवा मेरा आम उपभोक्ताहरूलाई चाहिँ कस्तो दिएका छन् भन्ने कुरा सम्बन्धित पालिकाले चाहिँ अलिक बढी निगरानी गरिदियो भने त्यहाँ त अलिक धेरै कर्मचारी पनि हुनुहुन्छ, स्थानीय जनप्रतिनिधि हुनुहुन्छ जो प्रत्यक्ष रूपमा नागरिकप्रति उत्तरदायी हुनुहुन्छ, उत्तरदायी सरकार छ त्यहाँ र उपप्रमुखहरूको अध्यक्षतामा उपाध्यक्ष अथवा उपप्रमुखहरूको अध्यक्षतामा हुने अनुगमन समितिलाई त्यसको जिम्मेवारी दिएको छ र त्यो हामीले अर्को ऐन नआउँदासम्म यो पालिकाले नबनाएको ऐन नआउँदासम्म उहाँहरूलाई सङ्घीय कानुन अन्तर्गत कारवाही गर्ने अधिकार छ। काठमाडौँ महानगरपालिका लगायतका 6 महानगरपालिकामा त हामीले निरीक्षण अधिकृत समेत त्यो दुई किसिमले सल्लाहमै तोकेर अभ्यासमा लग्यौँ तर धेरै खालको त्यहाँबाट उहाँहरूले जरिवाना गरेको भन्ने अहिलेसम्म आएको छैन। अब महानगरपालिका तहमा त भएको छैन भने एकदम दुर्गमका पालिकाहरू जहाँ त्यो वस्तु नै पुर्याउन सक्नुहुन्न, कर्मचारी नै कम्ती छन् अनि अरूमा डिपेन्डेन्ट हुनुपर्छ उहाँहरूलाई पनि समस्या होलान्, तर हामी जति तल सक्रिय हुन सक्यौँ आम उपभोक्ता त त्यही छन् नि, काठमाडौँ उपत्यकामा त सङ्घीय सरकार पनि छ, प्रदेश सरकार पनि छ, स्थानीय पालिकाहरू पनि सक्रिय होलान्, यस्तो ठाउँमा त आम उपभोक्ताहरू ठगिन्छ अथवा हाम्रो उपभोक्ता तहबाट एवेरनेस कम्ती हुँदा ठगिन्छ भने त्यो एकदमै दूरदराजका कुराहरू मान्नुहोस्। अप्पर डोल्पामा सामान कस्तो पुग्यो होला, होलाङचुङ गोलामा कस्तो पुग्यो होला, अप्पर सोलुमा कस्तो पुग्यो होला वा यही काठमाडौँ उपत्यकाका पनि अलिक कुनातिर कस्तो पुगेको होला भन्नेमा सबैका आँखा त सङ्घीय सरकारको एउटा सीमित निकाय अथवा एउटा निकायले सक्दैन। त्यसैले यस्ता कुराहरू जहिलेसुकै अब हामी चाडबाड मात्र भनेर होइन कि जहिलेसुकै जानका लागि हामीले अहिले त खास गरी स्थानीय प्रशासनसँग निरीक्षण अधिकृतहरूसँग सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई प्रत्यक्ष रूपमा अधिकार प्रत्यार्जन गरेर प्रमुख जिल्ला अधिकारीज्यूहरूलाई गृहमन्त्रीज्यूले केही दिन अगाडि बैठक आयोजना गर्नुभएको थियो करिब 10 पहिला र त्यसमा सम्पूर्ण नेपालभरिको नेपाल प्रहरीलाई सबै सुरक्षा निकायहरूलाई त्यसपछि प्रमुख जिल्लाधिकारीहरूलाई र प्रदेश सरकार अन्तर्गतका पनि जिल्ला जिल्लामा घरेलु कार्यालयहरू रहेका छन् जसले दर्ता मात्र होइन अनुगमन पनि गर्छ। त्यस्तै स्थानीय सरकारलाई समेत र निजी क्षेत्रलाई समेत हामी व्यवसाय मात्र नगरौँ, कोरोना कालबाट बाहिर आउँदाखेरि हामी अलिकति क्रेतासँग पनि पैसा छैन, तपाईँहरू विक्रेताको पनि समस्या होला, त्यसैले अहिले यो पटकलाई व्यापार भन्दा नि थोरै सेवाको रूपमा जाउँ, कम नाफा खाउँ भनेर एउटा आह्वान गरेर जानुभएको छ। सँगसँगै अनुगमनकारी निकायहरूलाई सँगै हिँडाउने जुन आह्वान गर्नुभएको छ त्यसमा हामी पनि सहभागी थियौँ र त्यही मोडालिटीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त आफू लागेकै छ। सँगसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका बिचमा पनि कोअर्डिनेसन छ। कृषि मन्त्रालय अन्तर्गतका निकायहरू त्यसमा आबद्ध हुनुहुन्छ, औषधि व्यवस्था विभाग त्यसमा छ, गुणस्तर तथा नापतोल विभाग सँगै छ र हामी अब एकल एकल प्रयासले हुँदैन। 14 नियमनकारी निकाय रहेछन्, एउटा पसलमा 14 नियमनकारी निकाय एक दिन अथवा दुई दिनको फरकमा गयो भने त्यसले व्यापार गर्ने फुर्सद पनि पाउँदैन, त्यसले कागज देखाउँदा मात्र ठिक्क हुन्छ। त्यसैले यस्ता निकायहरू पनि जाँदाखेरि संयुक्त रूपमा गइदिने, उनीहरूलाई असल पनि नहोस् र हेर्नुपर्ने कुराहरू एकैपटक हेरिसकेपछि जुन जुन कुरामा कमजोरी छ त्यो त्यो निकायले त्यसको लिडिङ गर्ने, जस्तै मूल्यको सन्दर्भमा म्यादको सन्दर्भमा छ भने वाणिज्य तर्फ आकर्षित हुन्छ, खाद्य पदार्थको गुणस्तरको कुरा आयो भने खाद्य पदार्थ तथा गुण नियन्त्रण विभाग आकर्षित हुन्छ जसका 43 कार्यालयहरू मात्रात्मक छन् विभाग सहित। गुणस्तरको प्रश्न आयो अन्य वस्तुहरूमा निर्माण सामग्रीदेखि लिएर अन्य वस्तुहरूको गुणस्तरको प्रश्न आयो, नापतल तथा गुणस्तर विभाग सक्रिय हुन्छ। हामीले औषधिमा पनि कम्प्लेनहरू धेरै छ, पोस्ट मार्केटिङमा गइसकेपछि औषधि बजारमा त्यसले चाहिँ त्यो राख्न नजानेको कारणले यहाँभन्दा पहिले सडिने अथवा त्यो क्वालिटी मेन्टेन भयो कि भएन भन्ने छ। त्यस्ता कुराहरू औषधि जस्ता सँगै जाने गरी एउटा मोडल लागू छ भने, तेस्रो खास गरी नेपाल प्रहरी लगायतका सुरक्षा निकायहरूलाई परिचालन गरेर यो पटक जोड दिएका दुईटा वस्तु विषयहरू छन्, एउटा रिलेबलिङ अर्को रिप्याकेजिङ। रिलेबलिङ मात्र भनेर आएको थियो अघिल्लो वर्षसम्म, हामीले हेर्दाखेरि वस्तुमा फेरि रिलेबल गरेर बजारमा पठायो, उपभोक्ता सचेत नभएका ठाउँहरूमा पठाएर बढी ठगी हुन्छ कि भनेको थियो, किनभने संसारभरिको अभ्यासमा 10% वस्तुहरू यो म्याद जान्छ अरे अन्तर्राष्ट्रिय व्यापारमा, 10% वस्तु त कहीँ न कहीँ फेरि बिक्री हुन सक्छन्, त्यसैले रिलेबलिङ हुन सक्छ भन्ने थियो। तर पछिल्लो पटक रिप्याकेजिङ पनि हुन्छ कि लेभल मात्र नफेरेर त्यो बाहिरपट्टिको प्याकेजिङै फेरियो भने त पुनः नयाँ भएर आउँछ, रिलेबलिङ पनि भेटिन्न कि भनेर यो दुईटामा गृह मन्त्रालय एकदमै चासो साथ लाग्नुभएको छ, हाम्रो फोकस पनि त्यही छ। त्यसका लागि इन्टेलिजेन्स लगाएर यस्ता हुन सक्ने सम्भावित ठाउँहरू पत्ता लगाउने र त्यो गतिविधिलाई एकदमै नियन्त्रण गर्ने गरी 77 जिल्लाको स्थानीय प्रशासन संघीय सरकारका जिम्मेवार निकायहरू हामी एकैसाथ हिँडेका छौं।
आदरणीय श्रोता, तपाईँ रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति अन्तरसम्वाद सुन्दै हुनुहुन्छ। अन्तरसम्वादमा हरेक वर्ष चाडबाडका बेला बजारमा अनियमितता र कालोबजारी बढ़ने गरेको सन्दर्भ, जसबाट ठूलो संख्याका उपभोक्ताहरू मारमा पर्ने गरेको अवस्था, सरकारले नियमित कार्यक्रमका बाहेक चाडपर्वको लागि लक्षित गरी विशेष कार्यक्रमहरू सञ्चालन गर्ने अवस्थाका सन्दर्भमा हामी केन्द्रित भइरहेका छौं। हिजो मात्रै संसदीय समितिले त्यसबारे सम्बद्धहरूसँग छलफल गरेको छ। आजको अन्तरसम्वादको विषय यही हो। हामी कुराकानी गर्दैछौ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँग। डिसाब, जस्तो अब यहाँले यी कुराहरू जुन अहिले उठाउनुभयो, दुईवटा पाटो, एउटा सरकारले गर्ने कामहरू, नियमित कामहरू, यस्ता आकस्मिक या चाहिँ विशेष कार्यक्रमहरूको सन्दर्भ, अर्को चाहिँ उपभोक्ताको जागरूकताको सन्दर्भ, कानूनका बारेदेखि लिएर उपभोक्ता स्वयंको हितका सन्दर्भमा पनि उपभोक्ता जागरूक हुनुपर्ने सन्दर्भ। अब हामी चाहिँ अहिलेको जुन अवस्था छ, जसरी चाहिँ विभिन्न ढंगले भनौँ न राजनीतिक प्रभावका आधारमा उपभोक्ताको ठगी भइरहेको सन्दर्भ, अनि यहाँले अहिले उल्लेख गर्नुभएको एउटा निकै महत्वपूर्ण सन्दर्भ छ कि स्थानीय तहहरूमा जहाँ जसले कानून कार्यान्वयन गर्नुपर्ने मूल दायित्व हो उहाँहरूबाट भएको पाइएन, किनभने तथ्याङ्कहरूले त्यो देखाएन अथवा न्यून छ। अब त्यसको कारणहरू विभिन्न हुन सक्दछन्। अब एउटा कारण त अब उनीहरूसँगै भोट लिने हो, उनीहरूसँगै भोलि चाहिँ कहीँ न कहीँ चुनावको बेलामा चन्दा लिने हो, उनीहरूलाई किन चाहिँ समस्यामा पारौं भन्ने पनि होला, या अन्य विभिन्न कारणहरू पनि होला, त्यसका विषयमा हामी खोजी गर्दै जाउँला। तर मूल कुरा उपभोक्ताहरू चाहिँ कसरी सचेत हुने त अब
खास गरी खास गरी अब तपाईँलाई म एउटा हिजोको प्रसङ्गबाट सुरु गरौँ। यहाँहरू जानकार हुनुहुन्छ, हामी सङ्घीय संसदमा कुनै वस्तु उपभोग गर्दैथ्यौँ, त्यसैको एउटा सन्दर्भ चलेको छ र मेरो त्यहाँ फुटेज पनि आएको मैले देखेँ, मैले त्यहाँ सन्दर्भ उठाएँ। हामी सङ्घीय संसदमा छलफल गरिरहँदा हामीले प्रष्ट नहुने लेभलमै त्यहाँ हामीलाई उपभोग्य बिस्कुटहरू आइपुग्यो। भनेपछि त्यो ठाउँमा त हामीले त्यो वस्तु नहेरिकन उपभोग गरिरहेछौँ, त्यो लेभलका मान्छेले त छलफल गरेको छैनौँ भने दूर दराजको मान्छेले पहिला त वस्तुको बारेमा जानकारी पायो भने न, रिलेभलिङको हो कि रिप्याकेजिङको हो कि उपभोग्य हो कि होइन, यसको स्ट्यान्डर्ड के हो भन्ने थाहा पाउँछ। त्यसैले हामी जहिले पनि कानुन कार्यान्वयन कानुन बनाइदिएको छ त्यसैले कारवाही गर्नुपर्छ भन्नेमा मात्र जोड दिन्छौँ, यसले मात्र जहिले सुकै समाधान निकाल्दैन। हामी कहाँ अत्यधिक कानुनहरू छन्, कानुनमा सजायको व्यवस्था पनि छ, सजाय त एउटा सीमित मान्छेलाई हुन्छ, कसलाई हुन्छ, जहाँ त्यो अपराध प्रमाणित हुन्छ त्यो बेला मात्र हुन्छ र त्यसको प्रचार प्रसारले गर्दा पनि मैले अपराध गरेको छैन कि मलाई त के थाहा भन्छ न, त्यसमा व्यवसाय जागरुक छ, व्यवसाय जागरणका लागि पनि हामीले एवेरनेस प्रोग्रामहरू चलाउन सकेका रहन्छौँ। हामीले भनेको निजी क्षेत्रले पनि त्यो सकेको छैन, हेर्नुहोस् निजी क्षेत्रले पनि व्यवसाय दर्ता गर्दाखेरि व्यवसाय दर्ताको सिफारिस गरिदिन्छ, अनि कुनै सङ्घ संस्थाको प्रतिनिधि बनाउनु छ भने प्रतिनिधि हुने बेला उसलाई सदस्यताको रूपमा ग्रहण गर्छ। तर कोही व्यक्ति जस्तै डेरी सञ्चालन गर्छु भनेर आउँछ भने डेरी सम्बन्धी सामान्य सिपूसँग छ कि छैन, त्यो बारेमा उसले कति सिकेको छ, त्यो सञ्चालन गर्दा के कुराहरू बुझ्नुपर्छ, टेम्परेचर मेन्टेनदेखि लिएर उत्पादन प्रोसेसका बारेमा उसँग टेक्निकल जनशक्ति छ कि छैन भनेर हेऱ्यो भने धेरै कुराहरूमा ल्यापसेस छ। भनेपछि त्यो उत्पादककर्ता अथवा वितरक पनि मेरोमा के वस्तु कसले ल्याएर छोडिदियो भन्दा भने कस्तीमा अलिक सस्तोमा भयो अथवा दुई चार रुपियाँ बच्छ भने ठिकै छ नि त सामान बेचिदिन्छु भन्ने मानसिकताबाट हामी विक्रेताहरू पनि छौँ, त्यसमा अन्यथा कसैले मान्नु हुँदैन। उपभोक्ताको कुरा भन्नुहुन्छ भने त हामी यति हतारमा छौँ कि एउटा वर्ग छ जसले बिहान दिनभरि कमाएर बेलुका खानुपर्छ, उसले पसलमा जे पायो त्यही उपभोग गरेर जानुपर्छ किनभने उसको एभाइलेबिलिटी उसको पर्सका आधारमा मात्र हुन्छ, उसले पर्समा थोरै छ या आज त वस्तुको मूल्य महँगो छ अथवा अरू भएछ भन्छ, ऊ पनि खुरुक्क सामान किन्छ जुन निम्न वर्ग छ। तपाईँ हामी जस्ता कामकाजी वर्ग छौँ जसले बिहानदेखि रातिसम्म 12 घन्टा 14 घन्टा त्यो अफिसमा अथवा आफ्नो कार्यक्षेत्रमा जान्छौँ र सरक कुदेर आउँछौँ, ल ल यो सामान थिएन आज घरमा लिएर आउनु भनेको छ, सट्ट बोकेर लिएर आउँछौँ, त्यसको क्वालिटीको बारेमा, त्यसको क्वान्टिटीको बारेमा, त्यसको तौल पुग्ने वा नपुग्ने र गुणस्तरको बारेमा त्यो वर्ग पनि सचेत छैन। र अर्को एकदमै हाई लेभलको मान्छेहरू हुनुहुन्छ जसकोमा पनि सायद सामान किन्न उहाँहरू जानुहुन्न कि त्यो खाद्य पदार्थ किन्न, किन भन्दा उहाँ कहाँ पनि कोही काम गर्ने मान्छे छ त्यो गएर लिएर आउँछ। भनेपछि त हामीले प्रत्येक व्यक्ति सचेत हुनका लागि न हामीले पाठ्यक्रममा उपभोक्ता अधिकारका कुराहरूलाई राखेर रोल डाल्न सकेका छौँ, न हामीले यसलाई यस्तै यो अहिले तपाईँले सोधे जस्तै रेडियो प्रोग्रामहरू आम छलफलका कुराहरू जुन 753 पालिकामा होइन कि हामी 3 करोड नेपाली प्रत्येकले पहिला बुझ्नुपर्ने विषयमा जोड दिन सक्यौँ भने अरू कसैले बदमासी गर्न चाह्यो भने पनि हामी बदमासी गर्न सक्दैनौँ अथवा व्यवसायले बदमासी गर्नै सक्दैनन्, किनभने यो गलत गर्नु हुँदैन, मान्छेमाथि हातपात गर्यो भने कानुनी सजाय हुन्छ, जेल जानुपर्छ, पुलिसले लर्थ हुन्छ भन्ने थाहा पाइसकेपछि त मान्छे त थोरैले मात्र अपराध गरेको छ नि त, अरू त बाँकी आफै सचेत छ। त्यसैले कानुन बनाउने मात्र होइन कानुन कार्यान्वयनको लागि कानुन कार्यान्वयन कार्ययोजना र त्यसको सबैभन्दा पहिलो काम आम नागरिकले त्यसको ओनरसिप र एवेरनेस हो, हामीले ती प्रोग्रामहरूलाई लानुपर्छ। त्यसका लागि सरकार सङ्घीय सरकारले पनि कार्यक्रममा जोड दिने थप्ने र कार्यक्रमहरूलाई प्रदेश तह र स्थानीय तहसँग चाहिँ सहकार्य गर्ने पार्टनरसिपमा कार्यक्रमहरू लानुपर्छ भने उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय सङ्घ संस्थाहरूले आफ्ना उद्देश्य अनुरूप यस्ता कार्यक्रमहरूलाई स्थानीय तहसँग जाने, उहाँहरूले चाहिँ हामी एवेरनेसका कार्यक्रमहरू ल्याउँछौँ प्रोग्राम बनाएर ल्याउँछौँ भनेर केही सीमित मान्छेहरूलाई सिकाएर ती कार्यक्रम वार्ड वार्डसम्म लान सक्यो भने, कम्तीमा व्यवसाय तहसम्म लान सक्यो भने, कुन गुणस्तरको सामान ल्याउँ वा ल्याउँ नल्याउँ भन्न सक्यौँ भने र सातै प्रदेशमा कम्तीमा यो गुणस्तर परीक्षण गर्ने ल्याब र त्यो लेभलको जनशक्ति राख्न सक्यौँ भने सङ्घीय सरकारले सङ्घीय राजधानीमा मात्र इन्टेन्सिभ रूपमा लागू गरेर सीमित मान्छेहरूलाई मात्र हामीले गुणस्तरको वस्तु दिन प्रयास गरेका छौँ, त्यो कुरा नेपालको सम्पूर्ण भूमिभित्र सबै पालिकाभित्र सबै टोल र वडामा र प्रत्येक व्यक्तिले अनुभूत गर्न सक्छन्। मैले अहिले देखेको चाहिँ खास हाम्रो समस्या एवारनेसको कार्यक्रममा प्रोग्राममा छ। एवारनेस त हेर्नु अब त मैले अघि नै सन्दर्भ भनिहालेँ, म दोहोऱ्याउँदिन, त्यो लेभलसम्म पनि हामी चाहिँ सचेत छैनौँ।
डिसाब, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ, चाडपर्व नजिकै आइसक्यो, करिब करिब आँगनतिरै आइसक्यो भनौँ। अब अहिले चाहिँ यहाँले भने जस्तो हतारो सबैलाई छ, अब घर जानु छ, गाउँ फर्किनु छ, सामानहरू किन्नु छ, थुप्रै खालका सामानहरू किन्नु छ। अब अहिले तत्काल यहाँले के सन्देश दिन सक्नुहुन्छ कि कालोबजारीबाट, अनियमितताबाट मानिसहरू चाहिँ जोगिन सकुन्?
दुईटा गरौँ। एउटा आम उपभोक्ताले मैले किनेको वस्तुको बारेमा, मूल्य र गुणस्तरको बारेमा मैले पनि प्रश्न सोध्नुपर्छ भन्ने सबैको अधिकार हो। त्यसैले आम उपभोक्ताले त्यो किन्नुभन्दा अगाडि यी दुईवटा कुराहरूमा चासो राखौँ। अब राख्न सुरु गर्न यदि राखिएको छैन भने पनि यो आम उपभोक्तालाई मैले गरेको अनुरोध हो। यहाँ सबै यसमा बस्दिनु होला, किनभने यो हाम्रै शरीरमाथि प्रयोग हुने वस्तु भएको हुनाले।
ऋषभ, हामी 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 अन्तिम मिनटमा छौँ, यहाँले अलि संक्षेपमा भनिदिनु होला।
छोटोमै भने
हजुर,
सरकारले यो विषयमा विगतका वर्षहरूमा भन्दा विशेष तयारी गरेको छ। कानुन कार्यान्वयन गर्ने सन्दर्भमा त्यस्ता वस्तुहरू बजारमा आउँदै नआउन् भन्ने सन्दर्भमा आएपछि कडा कारवाही गर्ने विशेष तयारी गरेको छ। त्यसैले यहाँहरू ढुक्क हुनुहोस्, यस्ता वस्तुहरू म्याद थपिएका, म्याद सकिएका, सडे गलेका वस्तुहरू यहाँहरूको भान्सासम्म आइपुग्दैनन् अथवा उपभोगमा आइपुग्दैनन्, त्यो खालको तयारी चाहिँ गरेको छ। र प्रत्येक व्यक्ति सचेत रहौँ, र खास गरी स्थानीय पालिकाहरूबाट पनि अघि पछि हामीले गर्न नसके पनि यो बढी खरिद बिक्री हुने सन्दर्भमा यहाँहरूलाई कानुनले प्रदत्त गरेको विषयहरूमा चाहिँ अलि बढी टोली परिचालन गरिदिएर र हामी सबै सचेत भयौँ भन्ने मैले अनुरोध गरेँ।
ऋषभ, यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल। अन्तरसंवादमा हामीसँग कुराकानी गर्नुहुँदै अन्तरसंवादको निर्धारित समय सकिएको छ। हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।